इस तरह मेरा बदन तार तार हो गया। पहले पांव ठंडे हुए, फिर पिंडलियां, और आहिस्ता आहिस्ता पूरा बदन ठंडा हो गया और मैं मर गया। मलकुल मौत ने मेरी रूह खींच कर निकाली, जैसे गर्म सुलाख गीली ऊन में रख कर खींची गई हो। उसी वक्त आसमान से स्याह चेहरे वाले फरिश्ते उतरे। उन्होंने पलक झपकते में मेरी रूह को पकड़ा और एक गंदे से टाट में लपेट दिया जो इनके पास पहले से मौजूद था। एक वक्त था कि मैं घर से बेहतरीन सूट और आला किस्म की खुशबू निकाल कर निकलता और जिस गली से गुजरता पता चलता फलां साहब गुजरे हैं। मगर आज मुझसे इस कदर बदबू आ रही थी जैसे कई जानवरों की लाशें किसी जगह इकट्ठी पड़ी हों। फरिश्ते मेरी रूह को लेकर आसमान की तरफ चढ़ना शुरू हो गए। वो फरिश्तों की जिस जमात के पास से गुजरते वो पूछते, ये खबीस रूह किसकी है? वो कहते, फला बिन फला की। वो बहुत बुरे तरीके से मेरा नाम बता रहे थे। जिस तरफ से गुजर हुआ अनगिनत फरिश्तों की आवाजें मेरे कानों में गूंज रही थी, लानत हो लानत हो लानत हो। आसमान दुनिया पर पहुंचकर फरिश्तों ने दरवाजा खोलने के लिए कहा, मगर दरवाजा न खोला गया। आवाज आई, इस किस्म के लोगों के लिए आसमान के दरवाजे नहीं खोले जाते और ना ही इस किस्म के लोग जन्नत में दाखिल होंगे। इनका जन्नत में जाना इतना ही मुहाल है जितना सुई के नाके में ऊंट का दाखिल होना। फिर मेरी रूह नीचे फेंक दी गई। इधर दुनिया में जामे मस्जिद के बड़े बड़े स्पीकरों से मेरे जनाजे का ऐलान हो रहा था। वो मस्जिद के जिसके बारे में पहले ही बता चुका हूँ कि मुझे कम ही दाखला नसीब होता था, मगर न जाने क्यों आज अजीब व गरीब किस्म के तारीफी कलमात के साथ मेरे जनाजे का बार बार ऐलान हो रहा था और हर मर्तबा मुझे हाजी साहब कहकर पुकारा गया। जिंदगी में जब किसी के मरने का ऐलान होता तो मैं हंसते हुआ कहता, लो जी आज एक और साहब आउट हो गए। लेकिन ये बात मेरे वहमो गुमान में भी न थी कि इसी स्पीकर पर मेरे जनाजे का भी कभी ऐलान होगा। मेरी आंखें बंद कर दी गईं और जबड़ों पर कपड़ा बांध दिया गया। मेरी बदकिस्मती के रोते रोते कुछ ने मातम शुरू कर दिया और कुछ ने बाल नोचना शुरू कर दिए, मगर बाद में अजाब मुझे भुगतना पड़ा। इसी दौरान असर की अजान हुई, घर में औरतों का हजूम और बाहर मर्दों का, लेकिन अफसोस शायद किसी ही ने नमाज पढ़ी हो। मैंने चीख कर कहा, ओ गाफिलो मुझे छोड़ो, मैं तो अपने इंजाम को पहुंच चुका, तुम अपनी फिक्र करो। नमाज का वक्त जा रहा है मगर इतने शोर शराबे में मेरी कौन सुनता। मेरी लाश के गिर्द घर वालों और रिश्तेदारों का एक हुजूम था। मेरा एक हाथ छोटी बेटी ने और दूसरा बड़ी ने अपने गालों से लगा रखा था। पांव को बेटों ने अपने बाजुओं से जकड़ रखा था और मेरी बीवी बार बार मेरे चेहरे की तरफ देख रही थी। मेरी माँ मेरे चेहरे पर हाथ फेर रही थी। आखिरी मर्तबा मेरी माँ ने मेरे माथे को चूमा और फिर एकदम गहमा गहमी सी हो गई। कोई कफन खरीदने को कह रहा था तो कोई कब्र खोदने के लिए, कोई लाइट का बंदोबस्त करने और कोई गुसल देने वाले को बुलाने के लिए। गुसल देने के लिए मस्जिद को मौलवी साहब को लाया गया। उन्होंने मुझे एक तख्ते पर लिटाकर आहिस्ता आहिस्ता मेरे पेट को दबाना शुरू किया ताकि कोई गंदगी वगैरह हो तो निकल जाए। फिर उन्होंने अपने हाथ पर कपड़े का लिफाफा बांधकर गुसल की नियत की और मेरी शर्मगाह धोई, निजासत साफ की, फिर हाथ से लिफाफा उतार कर मुझे नमाज के वुजू की तरह वुजू कराया और मेरे जिस्म पर पानी डाला, ऊपर से शुरू किया और नीचे को ले गए। तीन बार ऐसा किया और ये वही मौलवी साहब थे जिनको जिंदगी में मैं अक्सर मजाक किया करता था, कभी अपने करीब न फटकने दिया, मगर आज वही मेरे काम आ रहे थे। میرے گھر والوں نے کفن کے طور پر ریشمی کڑھائی والا لباس مجھے پہنا دیا اور پھر مجھ بد نصیب پر انتہائی قیمتی پرفیوم کا بھرپور چھڑکاؤ کیا گیا۔ ان عقل کے اندھوں کو کیا پتا کہ ابھی میرے ساتھ کیا کیا بیتی ہے۔ اگر میں بتانے کے قابل ہوتا کہ فرشتوں نے میرے ساتھ کیا سلوک کیا تو اللہ کی قسم سب میری میت کو چھوڑ کر بھاگ جاتے اور اپنی اپنی فکر میں لگ جاتے۔ اسی دوران میرا چھوٹا بیٹا بھاگ کر ایک فوٹو گرافر کو لے آیا جو بڑی پھرتی سے دھڑا دھڑ میری تصویریں کھینچ رہا تھا۔ پھر ویڈیو والے آ گئے۔ انہیں دیکھ کر میں سمجھ گیا کہ مجھے ریشمی لباس کیوں پہنایا گیا۔ لوگ اپنی اپنی فلم بنانے کے لیے انداز بدل بدل کر میری چارپائی کے گرد گھوم رہے تھے۔ پروگرام کے مطابق جنازے کا وقت ہو گیا۔ آوازیں آنا شروع ہو گئیں، دیر ہو رہی ہے جی۔ جنازہ اٹھانے کی دیر تھی کہ عورتوں کی چیخوں کی آواز سے سارا محلہ ہل کر رہ گیا۔ میرے بیوی بچے چارپائی سے لپٹ کے بڑی مشکل سے مجھے باہر نکالا گیا۔ چار آدمیوں نے میری چارپائی کو کندھوں پر اٹھا لیا۔ سڑک پر پہنچے تو سارے دکاندار کھڑے ہو کر افسوس کا اظہار کرنے لگے۔ کچھ لوگ آگے ٹریفک کنٹرول کر رہے تھے۔ لوگوں کے قدموں کی چاپ سے میں نے اندازہ لگایا کہ لاکھوں کا مجمع ہے۔ افسوس، کسی متقی، پرہیزگار، تہجد گزار، غریب آدمی کا جنازہ ہوتا تو 50 آدمی اکٹھے نہ ہوتے۔ جنازہ گاہ میں عجیب منظر تھا۔ کچھ لوگ میرے وہاں پہنچنے سے پہلے ہی موجود تھے جو سیاسی اور کاروباری گپیں ہانک رہے تھے۔ آواز آئی، سب آ گئے ہیں جی۔ صفیں درست کی گئیں۔ اتنے میں میرے بڑے بیٹے نے رسم پوری کرنے کے لیے آہستہ سی آواز نکالی جو شاید پہلی صف والے بھی ٹھیک طرح سے نہ سن سکے ہوں۔ بھائیو، اگر کسی کا قرض میرے باپ کے ذمہ ہو تو وہ بعد میں مجھ سے رابطہ کر سکتا ہے۔ اگر امام صاحب کو میرے قرض کے متعلق علم ہوتا تو مجھے یقین ہے کہ وہ میری نماز جنازہ پڑھانے سے انکار کر دیتے۔ امام صاحب نے اللہ اکبر کہا ہی تھا کہ ایک شخص کی زوردار آواز آئی، ٹھہرو جی، کچھ اور لوگ آ گئے ہیں۔ بہرحال امام صاحب نے ہاتھ باندھ لیے۔ افسوس، اتنے بڑے مجمع میں چند ایک ہوں گے جنہیں نماز جنازہ آتی ہو، ورنہ اس معاملے میں سب میرے ہی جیسے نکلے اور مارے شرم کے دائیں بائیں نظریں گھما رہے تھے۔ کچھ سامنے لگے بڑے سے بورڈ کو گھور رہے تھے جیسے کچھ پڑھنے کی کوشش کر رہے ہوں۔ چار تکبیر کہہ کر سلام پھیر لیا گیا اور میرے ان بھائیوں کی جان میں جان آئی۔ چونکہ ہر میت کے ساتھ میں بھی ایسے ہی کیا کرتا تھا، آج میرے ساتھ بھی یہی سلوک کیا گیا۔ میرے جنازے میں بہت سی ہستیاں موجود تھیں کہ اگر میرے ساتھ ان کی بھی نماز جنازہ پڑھا دی جاتی تو بہتر ہوتا۔ آخری دیدار کے لیے میرے منہ سے چادر ہٹائی گئی۔ بڑی ہی بے ڈھنگی سی قطار میں سب میرا منہ دیکھ کر آگے بڑھنے لگے۔ کوئی اپنے کانوں کو ہاتھ لگاتا، کوئی منہ اوپر کر کے ہاتھ جوڑتا، کسی کی آواز آتی، اے اللہ معاف کر دے۔ ہر کوئی میرے بیٹوں کو ڈھونڈ رہا تھا تاکہ اپنی حاضری لگوا دے۔ پھر مجھے کندھوں پر اٹھا کر سب نے میری قبر کی طرف، جو پہلے سے تیار تھی، چلنا شروع کر دیا۔ پھولوں کی دکان سے کچھ نے گلاب کے ہار لیے اور کچھ پتیاں لفافے میں ڈال کر لے آئے۔ مجھے قبر میں اتار کر میرے اوپر مٹی ڈالے جانے لگی۔ میرے بعض خیر خواہ ساتھ والی قبروں پر کی مٹی بھی مجھ پر ڈال رہے تھے اور اس طرح مجھے منو مٹی کے نیچے دبا دیا گیا۔ سب اپنے اپنے گھروں کو چلے گئے۔ ہر طرف خاموشی چھا گئی۔ میں جوتیوں کی آواز سن رہا تھا۔ میں سمجھا کہ جتنی سزا ملنی تھی مل چکی، اب قبر میں آرام سے پڑا رہوں گا۔ مگر یہ بات میرے وہم و گمان میں بھی نہ تھی کہ اب ایک مستقل عذاب سے پالا پڑنے والا ہے، ایسا دردناک عذاب کہ اللہ کسی دشمن کو بھی نہ دکھائے۔ میری قبر کے باہر گلاب کی خوشبو، اگربتیوں کی لپٹیں اور گیلی مٹی کی اپنی ایک مہک تھی، مگر قبر میں میرا جی گھبرا رہا تھا۔ قبر نے عجیب طریقے سے میرے ساتھ شکوا کیا، اے غافل انسان، تو دنیا میں مگن تھا، مگر کوئی دن ایسا نہیں گزرا جس دن میں نے تجھے آواز نہ دی ہو کہ میں وحشت کا گھر ہوں، میں تنہائی کا گھر ہوں، میں خاک کا گھر ہوں، میں کیڑوں کا گھر ہوں۔ جتنے لوگ میری پشت پر چلتے تھے، میرے نزدیک ان سب سے زیادہ قابل نفرت تو تھا، جبکہ میں آج تجھ پر حاکم بنا دی گئی ہوں اور تو میری طرف مجبور کر دیا گیا ہے۔ تو دیکھے گا کہ میں تیرے ساتھ کیسا برا سلوک کرتی ہوں۔